यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी ओलीद्वारा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन मंचको सम्मेलन उद्घाटन। जनताको मताधिकारको सम्मान गर्नु हरेक राष्ट्रको दायित्व रहेको प्रधानमन्त्रीको भनाई। नेकपा एमालेको पोलिट ब्यूरो बैठक जारी। आगामी आम निर्वाचनमा एक्लै चुनाव लड्ने कार्ययोजनामा छलफल। र गाजा युद्ध अन्त्यका लागि हमाससँग सम्झौता गर्न इजरायललाई अमेरिकाको जोड। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकाय सम्बन्धी मंच फेम्बोसाको 12 सम्मेलनको आज उद्घाटन गर्नुभएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्ने भएकोले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो। हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढ़ेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढ़ाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले एकातर्फ सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाइरहेको भए पनि अर्कोतर्फ भने मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमी कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जनताको मताधिकारको सम्मान हुने पनि बताउनुभयो। फेम्बोसा बड़ापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास छ। सम्मेलनमा निर्वाचनका जल्दाबल्दा मुद्दा, जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाई सराईमा केन्द्रित भई छलफल हुनेछ। सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलंका, मालदिव्स लगायतका मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ। गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु नै रहेको बताउनु भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री लेखकले दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमाले बीच सात बुँदे समझदारी गर्दै नागरिकको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको बताउनुभयो। पछिल्लो समयमा मुलुकमा देखा परेको राजनैतिक अस्थिरता र त्यसैका कारण मुलुकमा उत्पन्न अन्यल र नागरिकमा देखा परेको निराशालाई समाप्त गरेर विकासका कार्यलाई तीव्रता दिन दुई ठूला दलहरू मिलेर नयाँ सरकार गठन गरिएको प्रष्ट पार्नुभयो।
अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सथप सुदृढ गर्नका निमित्त, जन जनताका निमित्त उपयोगी बनाउनका निमित्त र हामीले ल्याएको समावेशी चरित्रको राज्य स्थापना गर्ने सवाललाई थप राम्रो बनाउनका लागि ल्याएको, हामी यसको कार्यान्वयनमा प्रतिबद्ध छौं र त्यही गर्नका लागि अहिलेको समीकरण बनाइयो।
उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ससाना युनिटहरूका लागि आवश्यक भौतिक संरचना निर्माणमा बजेटको व्यवस्थापन गर्न प्रदेश सरकारका मन्त्रीहरूलाई अनुरोध गर्दै आफूले जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुमरको पनि उपस्थिति थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले आयोगको 2080-81 को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ठाकुरले मुलुकको संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा भाषा सम्बद्ध नीति निर्माण, कानून तर्जुमा, भाषाको अध्ययन तथा विकासका लागि संस्थागत सुदृढीकरण गर्ने कार्यको शुरूआत भएको बताउनुभयो। उहाँले राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 124 प्रकारका भाषाहरू बोलीचालीमा रहेको जानकारी पनि दिनुभयो। सो अवसरमा अध्यक्ष ठाकुरले आर्थिक वर्ष 2080-81 आयोगले सम्पादन गरेका कामका सम्पादन सो अवसरमा अध्यक्ष ठाकुरले आर्थिक वर्ष 2080-81 आयोगले सम्पादन गरेका कामहरूका बारेमा जानकारी पनि गराउनुभयो। नेकपा एमालेको पोलिट ब्यूरो बैठक आज पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोबाट शुरू भएको बैठकमा 2084 को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षीय कार्ययोजनाका विषयमा छलफल भइरहेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गर्नुभएको 23 पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्नुहुनेछ। कार्ययोजनामाथि राय राख्न नेताहरूलाई 3 मिनटको समय छुट्याइएको छ। त्योभन्दा बढ़ी धारणा राख्न चाहने सदस्यहरूलाई लिखित रूपमा सुझाव पेश गर्न निर्देशन दिएको छ। खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुझ्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनु भएको छ। एसियाली विकास ब्याङ्क एडीबीद्वारा आज काठमाडौँमा आयोजित हिन्दकुश हिमालयमा निर्माण गरिने संरचनाहरू सम्बन्धी कार्यशालामा उहाँले हिन्दकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एसियाली विकास ब्याङ्कले गरेको अध्ययनको महत्वपूर्ण योगदान रहेकोले त्यसको प्रशंसा गर्नुभयो। त्यसै गरी मन्त्री यादवले जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुझ्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक रहेको पनि बताउनुभयो। प्रतिनिधि सभाको विषयगत समितिमा छलफल गरी जारी विद्यालय शिक्षा विधेयकमाथि आज पनि संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसदहरू ऋषिकेश पोखरेल, गगन कुमार थापा, हितबहादुर तामाङ लगायतले प्राधान्याध्यापकको छुट्टै दरबन्दी व्यवस्था गरिनुपर्ने, विद्यालय तहमै नैतिक तथा सांस्कृतिक सिकाइनुपर्ने र शिक्षकलाई राजकीय मर्यादामा राखिनुपर्ने संशोधन प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरूले विद्यालय तहको शिक्षालाई श्रम र उत्पादनसँग जोड़नका लागि विज्ञहरूको विशेष समिति गठन गरी नयाँ पाठ्यक्रम निर्धारण गर्न कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै एउटा पालिकामा तीनदेखि पाँचवटासम्म मात्रै विद्यालय राखेर मर्ज गरिनुपर्ने संशोधन प्रस्ताव गर्नुभयो। लामो समयदेखि कार्यरत करार तथा विशेष शिक्षकलाई एकपटकका लागि आन्तरिक परीक्षामा सहभागी गराएर स्थायी गरिनुपर्ने व्यवस्था विधेयकमा राख्न सुझाव दिँदै सांसदहरूले पाठ्य सामग्री महिला तथा अपाङ्ग मैत्री बनाउनुपर्ने कानूनी व्यवस्था राख्न पनि आग्रह गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डाक्टर राजन भट्टराई नेतृत्वको टोलीले भेट गरेको छ। नदी किनाराका जमीन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगरपालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डाक्टर भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कंग्रेस सभापति देउवालाई बुढालीन कण्ठस्थित निवासमा भेट गरेको हो। भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल गर्न निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। मुख्य खाद्यान्न बालीको रूपमा रहेको मकै बालीमा जंगली जनावरले क्षति पुर्याएपछि अर्घाखाँचीका किसानहरू चिन्तित बनेका छन्। बाँदर, बन्देल, दुम्सी लगायतका जनावरहरूले खाद्यान्न बाली नष्ट गरी क्षति पुर्याउन थालेपछि मकैको सट्टा वैकल्पिक बाली लगाउने कार्यक्रम ल्याइएको स्थानीय सरकारले जनाएको छ। अर्घाखाँचीबाट नेत्र मरासिनीको यो रिपोर्ट।
पहाड़ी जिल्लाको मुख्य खाद्यान्न बालीको रूपमा रहेको मकै बालीमा यति बेला घोगा लाग्ने समय भएको छ। यो समय बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले अत्याधिक क्षति गर्ने समय भएकाले कृषकहरू निकै चिन्तित भएका छन्। गाउँमा युवाहरूको बसोबास न्यून रहेको भएका कारण पनि जंगली जनावर धपाउन मुस्किल भएको स्थानीयको भनाइरहेको छ।
अब युवा जति विदेश छन्, यहाँ दुई चारजना केटाहरू कोही कता समस्या छ।
युवा शक्ति गाउँमा नहुने, बालबालिका र वृद्धले जंगली जनावर धपाउन नसक्ने स्थिति आएपछि खेतबारी बाँझो हुने क्रम बढ्दै गएको छत्रदेव तीनका कृषक बाबुहरि पौडेलको गुनासो रहेको छ।
घरमा संख्या दुईजना चाहिँ छैनन्, डिटी फर्छन् बढ्छन् बुवर्छन् भन्छन्, यसरी हिँडे पान्छन्।
जिल्लाका छवटै स्थानीय तहमा बाँदरले मकै लगायतका बाली सखा पार्न थालेपछि सबै काम छाडेर बाँदर धपाउन खट्दा पनि मकै जोगाउन नसकिएको किसानहरूको गुनासो रहेको छ।
गाउँभरिको महिला हिँडेका छन्, तल र माथि गरेका छन्। खाम घर खानु छैन सुत्नु छैन बारीबारी खतम पारो सब का यता आन्छौँ उता जान्छ उता आन्छौँ यता आउँछ कोही छैन पुरुष भन्ने सबै यता उता हिँड्नुहुन्छ हामी महिलालाई आपत दियो छ बाँदरले।
पाणिनी साथका कमल घरतीले पनि बाँदरले मकै बाली सखा पारेको भन्दै बिहान झिसमिसेमै बारीमा पुग्ने र साँझसम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
गहुँ पनि भ्याउ अहिले मकै पनि सर्वनाश पारो मेरो 10 मुरी मकै खाओ अहिले।
जंगली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले विगतका वर्षहरूमा केही प्रयास गरेको भए पनि पूर्ण सफल नभएको हुनाले वैकल्पिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रमतर्फ नगरपालिका लागेको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको भनाइरहेको छ।
वैकल्पिक खेतीको रूपमा अहिले हामीले वार्ड नम्बर 10 कफी होइन बाँदर कम क्षति गर्ने यो आगामी आर्थिक वर्षमा दाँत ओखर अदुवा बेसार कफी कार्यक्रम यो वर्ष स्वीकृत गरेर आइसकेको छ। हामीले त्यसैमा गर्ने हो विकल्पको रूपमा फलफुलको रूपमा कागज अमिला रोपण गर्ने त्यो कार्यक्रम छ।
बाल बालिका वृद्ध तथा महिलाहरूलाई बाँदरले नटेर्ने र उल्टै आक्रमण गर्ने भएकाले समेत कृषकहरू त्रसित बनेका छन्। नेत्र मरासिनी रेडियो नेपाल अर्घाखाँची।
जंगली जनावरले मकै बाली नष्ट गरेपछि अर्घाखाँचीका किसानहरू चिन्तित। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, बाँके प्रहरीले भरुवा बन्दुक बनाउने सामानसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दुईवटा बन्दुक समेत बरामद गरेको छ। डुडुवा गाउँपालिका 6 सिखन पुरुवाका 24 वर्षीय लक्ष्मण सिंह शिखलाई भरुवा बन्दुक बनाउने विभिन्न सामानसहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बैजापुर बाँके समेतबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा उक्त हतियार फेला पारी बरामद गरेको हो। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रतिकूल मौसमका कारण 3 महिनाभन्दा बढ़ी समयदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा पुनः उडान शुरू भएको छ। नेपाल वायुसेवा निगमले आज उडान शुरू गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायण कुमार कार्कीले जानकारी दिनुभयो। निगमले केही साता अघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुन सकेको थिएन। निगमले हाललाई हप्तामा एक दिन मात्र उडान तालिका राखेको छ। यो तालिका आगामी भदौ 30 गतेसम्म सञ्चालनमा रहनेछ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई अन्तिम रूप दिने समय आइसकेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाव सामू झुक्न अस्वीकार गरिरहेका बेला इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड़ दिएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाव दिने बताउनु भएको छ। हमासले बन्दी बनाएका इजरायलीहरूलाई छुटाउन सरकारलाई दबाव दिन हजारौं इजरायलीहरू सड़कमा उत्रिँदा पनि प्रधानमन्त्री नेतान्याहुले भने आफू कसैको दबावमा नझुक्ने बताउँदै आउनुभएको छ। रूसले युक्रेनको पोल्टावा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु भएको छ भने घटनामा परि 270 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनको पोल्टावा शहरमा रहेको एउटा सैनिक प्रतिष्ठान र नजिकैको अस्पतालमा भएको आक्रमणका कारण थुप्रै भवनहरू ध्वस्त भएको बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाको यो हमलाको बदला लिने वाचा गर्नुभएको समाचारमा उल्लेख छ। युक्रेनले पनि लामो दूरीको मिसाइल आक्रमण गरी हवाई प्रतिरक्षा गर्न आफ्नो देशका सैनिकहरूलाई आह्वान समेत गरेको छ। अब मौसम। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। हाल देशभर आंशिकदेखि सामान्यतया बदलिरहेको छ भने कोशी मधेस गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन मंचको सम्मेलन उद्घाटन। जनताको मताधिकारको सम्मान गर्नु हरेक राष्ट्रको दायित्व रहेको प्रधानमन्त्रीको भनाए। नेकपा एमालेको पोलिट ब्यूरो बैठक जारी। आगामी आम निर्वाचनमा एक्लै चुनाव लड्ने कार्ययोजनामा छलफल र गाजा युद्ध अन्त्यका लागि हमाससँग सम्झौता गर्न इजरायललाई अमेरिकाको जोड़। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्कार।